यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रविधिको प्रयोगसँगै सबै एकजुट भएर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जलवायु परिवर्तनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिनुपर्नेमा संसदीय समितिमा सांसदहरूको जोड़। 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निशुल्क हुने। फिलिपिन्समा ट्रामी आदिका कारण मृत्यु हुनेको संख्या 100 नाघ्यो। र साफ महिला च्याम्पियनशीपको फाइनल प्रवेशका लागि नेपाल र भारत बीच दशरथ रंगशालामा खेल जारी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनु भएको छ। गैर आवासीय नेपाली दिवस र गैर आवासीय नेपाली संघ एनआरएनको वार्षिक साधारण सभाको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरणको प्रयोगका साथै सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो।
आर्थिक हिसाबले पनि नेपाली समुदाय त्यति धेरै कमजोर हिजोको जस्तो अलिक छैन। अर्को नेपालमा विकासका लागि पूर्वाधारहरू बनेका छन्, बाटाघाटा बनेका छन्, हवाई मैदानहरू बनेका छन्। केही केही जटिलताहरू होलान्, ती जटिलताहरूलाई हामी समाधान गर्नेछौँ र विकास गर्न सकिन्छ। अहिले साँच्चै यथार्थमा दुर्गम भनेको कुनै न जिल्ला रह्यो न कुनै भूभाग रह्यो। अब विकासका लागि हामीले कनेक्टिभिटीका हिसाबले सुगम बनाएका छौँ, त्यसो भएर विकास गर्न सकिन्छ। तर शर्त के हो भने हामी एकजुट हुनु पर्यो, देशका लागि काम गर्नु पर्यो, समुदायका लागि काम गर्नु पर्यो एकताबद्ध भएर।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट गैर आवासीय नेपाली संघलाई कुनै हस्तक्षेप नहुने र सकेको सहयोग गर्ने भन्दै स्वतन्त्र रूपमा काम गर्न आग्रह समेत गर्नुभयो। गैर आवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र राजनैतिक टग अफ वार नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कन्जुस्याई नगर्ने पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गैर आवासीय नेपालीहरूको अनुभव र शिक्षा नेपालका लागि उपयोगी रहेको बताउनुभयो। उहाँले गैर आवासीय नेपालीहरू नेपालका अवैतनिक राजदूत भएको र उनीहरूले नेपालको आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै त्यसका लागि वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो। गैर आवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानून संशोधनको तयारीमा रहेको पनि गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्ने गरी कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आज काठमाडौँमा आयोजित राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरूको भूमिका विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनुभयो। सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई कानून अनुसार सरकारले कार्यान्वयन गरेको र आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरूपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट अवकाश प्राप्त उच्च अधिकृतहरूले राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताउनु भएको छ। युवा संघ नेपालले आज आयोजना गरेको आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञ संघको संवादमा सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। प्रधानमन्त्री ओलीले आर्टिफिशियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्ने र यसको दुरूपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना एवं कानूनी प्रबन्धमा जानुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले एआई र रोबोट जन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यस सम्बन्धी नीति निर्माणमा लागेको बताउनुभयो। मन्त्री गुरूङले एआई सहित उच्चस्तरको आईसीटी इको सिस्टम सम्बन्धी लक्ष्य प्राप्तिका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोग सम्बन्धी अवधारणा पत्र समेत तयार गरिसकेको उल्लेख गर्नुभयो। नेपाललाई सूचना प्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजी लगायत सबै क्षेत्रलाई सहकार्य गर्न मन्त्री गुरूङले आग्रह गर्नुभयो। भोलिसम्म चल्ने सेमिनारमा एआई र रोबोट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा संघ नेपालले जनाएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनु भएको छ। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज काठमाडौँमा आयोजना गरेको फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय विषय कार्यशालामा प्रधान न्यायाधीश राउतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्न सके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धानका फाइल हेर्दा अनुसन्धान अपूरै रहेको देखिने गरेको भन्दै त्यसतर्फ अनुसन्धान अधिकृतहरूको ध्यान आकर्षण गराउनुभयो। गृह सचिव गोकर्णमणि दुवाड़ीले आजको कार्यशालाले फौजदारी न्याय प्रणाली सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताउनुभयो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रदान गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको साख र गरिमा बढ़ने उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पुगेको क्षतिको किसानहरूलाई क्षतिपूर्ति दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण वर्षेनी तापक्रम वृद्धि र कृषि बालीमा नयाँ रोगहरू बढ़ेकाले किसानहरूलाई लक्षित गरी जलवायु अनुकूलन नीति तथा कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। आगामी नोभेम्बर 11 22 तारीकसम्म अजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 नेपालले धनी तथा विकसित मुलुकहरूले जलवायु वित्तीय दायित्व बढ़ी गर्नुपर्ने विषय उठाउन सुझाव दिनुभयो। बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले कोप 29 नेपालको सहभागिताको तयारी र उठान गर्ने विषय प्रस्तुत गर्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विश्वप्रसाद पौडेलले मुलुकको राजनैतिक स्थायित्वका निमित्त एमाले र कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहनुभएका अर्थमन्त्री पौडेलले अमेरिका स्थित नेपाली दूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निमित्त लगानीका माध्यमबाट सघाउन आग्रह गर्नुभएको हो। उहाँले ऊर्जा पर्यटन सूचना प्रविधि लगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले आफूले आर्जन गरेको सीप पूँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाव दिनुभयो। अर्थमन्त्री पौडेलले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो। नेपाल उद्योग वाणिज्य संघका महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पूँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताउनुभयो। सरकारी अस्पतालमा 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर रोगको उपचार निशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्री स्तरीय निर्णय गरे अनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा निशुल्क उपचार हुने भएको हो। आगामी मंगसिर 1 गतेबाट निर्णय लागू हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। नेपालमा हुने कुल मृत्युमध्ये 71% मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये 11% क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले 100 दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका 48 जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले 100 दिनमा गरिएका कार्य सम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको जानकारी दिनुभयो। यस्तै मन्त्री सुडीले मन्त्रालयले 100 दिनभित्र कार्य सम्पादन गरेका उपलब्धि मध्ये प्राकृतिक प्रकोपको विपदमा परेका महिला बाल बालिका तथा ज्येष्ठ नागरिकलाई मानसिक र शारीरिक राहत प्रदान गरेको जानकारी दिनुभयो। उहाँले विपत्ति पीड़ित 1165 जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनुका साथै बाल बालिका महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङ डिङलाई सम्मान गर्नुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य सम्बन्धी 16 देशका वैज्ञानिकको सहभागितामा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उहाँलाई अभिनन्दन गर्नुभएको हो। सो गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधानका उपायका साथै पर्यटन प्रवर्धनका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनु भएको छ। औषधिको उचित मूल्य तथा गुणस्तर वृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आज भएको छलफलमा स्वास्थ्य मन्त्री पौडेलले आम उपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सो सम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। उहाँले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्य वृद्धि गर्नुपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो। पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गको रूपमा लिइने मुन्दुम क्षेत्रमा पछिल्लो समय पर्यटकको आवागमन बढ़दै गएको छ। नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुद्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुन थालेको छ। यहाँ आउने पर्यटकलाई सहजता थप्नको लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाको विषयमा जानकारी लिने उद्देश्यले स्थलगत रूपमा अनुगमन गरिएको तेम्के मयु गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
यसको उद्देश्य चाहिँ यो पदमार्गलाई प्रबन्धन गर्नको निमित्त यसको चाहिँ कमी कमजोरीहरू कहाँ कहाँ छ यसलाई सबै तर्फबाट अहिले राज्य लागिरहेको अवस्था छ। केन्द्र सरकारले
यो पदमार्गको 2351 मिटर उचाइमा रहेको चखिया भन्ज्याङदेखि भोजपुरको सबैभन्दा अग्लो 4153 मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो। टेम्के मयु गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
हाम्रो गाउँपालिकामा मुन्दुम पदमार्गको अधिकांश भूभाग पर्छ, जहाँ चाहिँ धार्मिक स्थल र धेरै प्राकृतिक सम्पदाहरू छ। मुन्दुम पदमार्गहरू संरक्षण गर्नुपर्ने धार्मिक स्थलहरू, पर्यटकीय स्थलहरू, प्राकृतिक सम्पदाहरू संरक्षण गर्नुपर्ने, आवश्यक मात्रामा हामीले खानेपानीको व्यवस्था, टोयलेटको व्यवस्था, विश्राम स्थलहरू, यो सबै बनाउनका लागि यसपालि हाम्रो तयारी भइरहेको छ।
मुन्दुम पदमार्गमा आउने पर्यटकहरूलाई लक्षित गरेर चखेमा पर्यटन सूचना केन्द्र समेत निर्माण गरिएको छ। यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कार्तिक र मंगसिर महिनामा पर्यटक आउने स्थानीयवासीको भनाइ छ। वर्षेनी यो पदमार्गमा भ्रमण गर्नेहरूको संख्या बढ़दै गएको टेम्पेमुई गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष पुनप्रसाद राईले बताउनु बताउनु भयो।
मुख्य उद्देश्य भनेको मुद्दुम पदमार्गलाई प्रमोसन गर्नु थियो। यो पदमार्गमा चाहिँ एकचोटि सबैले हिँड्नु पर्ने पदमार्ग रहेछ।
किरात राईहरूको संस्कार संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको मुन्दुम संस्कारबाट राखिएको हो। यो पदमार्गबाट दुई दर्जन भरि सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिन्छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
चितवन जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ। त्यस क्षेत्रमा जंगली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो। त्यस क्षेत्रमा विगत एक सातादेखि जंगली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा उष्ण कटिबन्धीय आँधी ट्रामीका कारण मृत्यु हुनेको संख्या 100 नागेको छ भने 36 भन्दा बढ़ी मानिस हराइरहेका छन्। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौं मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर 24 फिलिपिन्समा आएको ट्रामी यस वर्षको सबैभन्दा घातक आँधी मध्ये एक हो। राष्ट्रिय विपद निकायका अनुसार आँधीपछिको भूकम्पका कारण 5,00,000 भन्दा बढ़ी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढ़ीका कारण करिब 5,60,000 मानिस विस्थापित भएको त्यहाँका राष्ट्रिय विपद निकायले जनाएको छ। प्रत्येक वर्ष करिब 20 ठूला आँधी बेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पुर्याउने गरेको छ भने दर्जनौं मानिसको ज्यान लिने गरेको छ। एसिया प्रशान्त क्षेत्रका आँधी बेहरीहरू समुद्र तटको नजिक बढ़दै गएको र जलवायु परिवर्तनका कारण जमीनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ। जापानमा आज भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री सिगेरु इसिवा र उहाँको लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले एकल बहुमत नपुर्याउने एक्जिट पोल मत सर्वेक्षणहरूले देखाएका छन्। एलडीपीले सन् 2009 यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन्। विगत 7 जापानमा शासन गर्दै आएको एलडीपीको नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा झिनो बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षा मन्त्री समेत रहेका 67 इसिवाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो। जापानी प्रसारण संस्था एनएचकेका अनुसार सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले तल्लो सदनमा 153 219 सीट जित्ने एक्जिट पोलहरूले देखाएका छन्। इरानका सर्वोच्च नेता अयतुल्लाह अली खमिनीले इरानमाथि इजरायलले गरेको आक्रमणलाई अतिरञ्जित गर्न वा कम आँक्न नहुने बताउनु भएको छ। तेहरानले इरान समर्थित लडाकु नेताहरू र रेभोल्युसनरी गार्डका कमाण्डरको हत्याको बदलामा अक्टोबर 1 गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलले हिजो इरानमा रहेका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणले उद्योगको काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन उद्योग मन्त्री र ऊर्जा मन्त्रीसँग आग्रह गरेका छन्। उद्योगी व्यवसायीले आइतबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संयुक्त रूपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन्। भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत प्राधिकरणले पटक पटक विद्युत लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो। भेटमा ऊर्जा मन्त्री खड्काले उद्योगमा विद्युत कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण लगायत सरकार भएका निकायहरूसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले उद्योगीले प्रयोग गरेको विद्युत लाइन बापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने धारणा राख्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले डेडिकेटेड र ट्रंक लाइन विद्युतको बारेमा लाल आयोगले अध्ययन गरिसकेकोले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली धितो पत्र बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक 9.19 अंकले घटेको छ। यस्तै नेप्से परिसूचक ओह्रालो लागेर 2616.95 अंकमा सीमित भएको छ। आइतबार कारोबार भएका 13 उपसमूह मध्ये 5 उपसमूहको शेयर मूल्य बढ्दा 8 उपसमूहको भने शेयर मूल्य घटेको छ। आइतबार कुल 1,11,34,000 किता शेयरहरू 4,73,25,00,000 मूल्यमा किनबेच भएका छन्। यस दिन लाइफ इन्सुरेन्स, रिभर फल्स पावर, माइखोला हाइड्रो पावरको शेयर मूल्य 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको छ। थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारवाही गरिएको हो। करिब 1 घण्टा होल भएपछि विमान काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको, नेपालको आधिकारिक एजेन्टलाई समेत रद्द गरिएको जानकारी दिनुभयो। सूचना अधिकारी भुलले आइतबारको उडान विशेष चार्टर उडानको अनुमति दिएको जानकारी दिनुभयो। विमानलाई धेरै समय होल गर्दा यात्रुको सुरक्षा र मानवीय हिसाबले आइतबारको उडानलाई अनुमति दिएर विमान अवतरण गराइएको हो, सूचना अधिकारी भुलले उल्लेख गर्नुभयो। थाई एयर एसियाले अक्टोबर 26 अर्थात कार्तिक 10 गतिसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता अनुसार नीतिगत सुधार गरी गैर आवश्यक नेपालीले लगानी भित्राउनका लागि विभिन्न ऐन संशोधन गरिएको बताउनु भएको छ। गैर आवश्यक नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको एनआरएनए दिवस र वार्षिक साधारण सभाको नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण विषयक सत्रमा उद्योग मन्त्री भण्डारीले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेको बताउँदै गैर आवश्यक नेपालीहरूलाई लगानीको ढोका खुला रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर छिमेकी मुलुकमा निर्यात गर्न सक्ने अवसर रहेकोले लगानी गरी लाभ लिन पनि गैर आवश्यक नेपालीहरूलाई आग्रह गर्नुभयो। उद्योग मन्त्रालयले नेपाली वस्तु विदेशी बजारमा पहुँच पुर्याउन निर्यात सम्मेलन आयोजना गर्न लागेको पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। साफ महिला च्याम्पियनशीपको फाइनल प्रवेशका लागि नेपाल र भारत बीच दशरथ रंगशालामा खेल भइरहेको छ। यसअघि भएको खेलमा बंगलादेशले भूटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनशीप 2024 फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमी फाइनल खेलमा तोहुरा खातुनको ह्याट्रिकसँगै बंगलादेशले भूटानलाई 7-1 फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यस्तै साबिना खातुनले 2 गोल गर्दा रितु पोर्ना चकमा र सेउली अजिम समान 1-1 गोल गरेका हुन्। भूटानका लागि डेकी लाजोमले 1 गोल फर्काइन्। नेपाल र भारत बीच दशरथ रंगशालामा भइरहेको खेलका विषयमा थप जानकारी दिन हाम्रा खेल संवाददाता अजय बम हाम्रो सम्पर्कमा हुनुहुन्छ। अजयजी, अहिले खेलको पछिल्लो अवस्था के छ नेपाल भारत बीचको?
भर्खरै हाफ टाइम सकिएको छ। नेपाल र भारतको गेम खेल भर्खर हाफ टाइम सकिएको छ। अहिलेसम्म नेपाल र भारतको गेम गोल रहित बराबरीमा खेल भइरहेको छ। यदि नेपालले भारतलाई हरायो भने फाइनलमा प्रवेश गर्नेछ नेपाल, नभए फाइनल यो सेमी फाइनलमै नेपाल रोकिनेछ। अहिले खेल हेर्दाखेरि अक्षुजी नेपालको खेल राम्रो भए पनि फिनिसिङमा राम्रो देखिएको छैन। धेरै गोलका प्रयासहरू नेपालले गरे पनि फिनिसिङ राम्रो नभएका कारण गोल हुन सकेको छैन। भारत आफ्नो डिफेन्डिङ खेल खेलिरहेको छ। अक्षुजी
हुन्छ, हस् जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा खेल संवाददाता अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधिको प्रयोगसँगै सबै एकजुट भएर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जलवायु परिवर्तनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिनुपर्नेमा संसदीय समितिमा सांसदहरूको जोड़। 14 वर्ष मुनिका बाल बालिकाको क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निशुल्क हुने, फिलिपिन्समा ट्रामी आधीका कारण मृत्यु हुनेको संख्या 100 नाघ्यो र साफ महिला च्याम्पियनशीपको फाइनल प्रवेशका लागि नेपाल र भारत बीच दशरथ रंगशालामा खेल जारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।